حسین یا حسین، حسین یا حسین، دنیا میں ایک نقطۂ وحدت حسین ہے، ہر طبقۂ بشر کی ضرورت حسین ہے۔
اللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق، بسم اللہ الرحمن الرحیم، ولولا دفع اللہ الناس بعضہم ببعض لہدمت صوامع وبیع وصلوات ومساجد یذکر فیہا اسم اللہ کثیرا۔ صلوات بھیجیے محمد علی محمد پر۔ آپ سے گزارش کروں گا اپنے تمام مرحومین اور تمام شہداء ملت کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ بسم اللہ ایک مومنہ شدید علیل ہے ان کے لیے، اور جہاں بھی کہیں کوئی مومن یا مومنہ مریض ہے ان سب کے صحت یابی کے لیے دعا کریں۔ پروردگار بحق بیمار کربلا ان سب کو صحت کاملہ اور عاجل عطا فرمائے۔ تمام مریضوں کی شفا یابی کے لیے بلند آواز سے ایک صلوات عنایت فرما دیجیے گا۔ او بعد میں پھر آخر میں رہ جائے گی بات، کچھ اسیروں کے گھر والے بھی یہاں تشریف فرمائیں۔ آپ سے دعا کرتا ہوں، دعا کریں بحق اسیران کربلا ہمارے تمام بے گناہ اسیر جو زندانوں میں سخت دن گزار رہے ہیں، پروردگار عالم اسباب اور وسیلے پیدا کر دے کہ وہ جلد از جلد رہا ہو کر اپنے اپنے پیاروں سے ملے۔ ایک اور صلوات بھیج دیجیے محمد علی محمد۔ بغیر کسی تمہید کے آتے ہیں مطلب کی طرف، جہاں کل بات کو چھوڑا تھا وہیں سے لے کر، لیکن پوری توجہات میری طرف رکھیے گا، کیونکہ چار پانچ مسئلے مجھے آج انشاءاللہ اس ایک گھنٹے میں آپ کے سامنے پیش کرنے ہیں۔ کیونکہ دیکھیے تاریخ ہے بڑی طویل اور مجالس ہیں بڑی محدود، آج اور پھر اس کے بعد چار مجلس کا مطلب چار گھنٹے اور پانچ گھنٹے آج کے بعد، تو اس پانچ گھنٹے میں احاطہ نہیں ہو سکتا، لیکن کچھ نہ کچھ ایک خاکہ آپ کے سامنے پیش کرتے چلے جائیں گے۔ کل ہم نے جہاں بات کو چھوڑا تھا، واقع ہرہ بیان نہیں کر رہے، واقع ہرہ کئی بار بیان کر چکے لیکن اس کا پس منظر ضرور آپ کو بتا دیا تھا کہ مدینہ کے لوگ کھڑے ہو گئے، بغاوت کر دی۔ یہ وقت ہے کہ جناب امیر مختار مدینہ میں ہیں، ابھی مدینہ میں پہنچ چکے ہیں، 64 ہجری کا آغاز ہے۔ مدینہ کے لوگوں نے علم بغاوت بلند کر دیا یزید کے خلاف، اور یہ کہہ کر علم بغاوت بلند کیا کہ اب بھی اگر ہم نہ کھڑے ہوئے تو ہمیں خوف ہے کہ آسمان سے ہم پر عذاب آئے گا، پتھر نازل ہو جائے گا۔ اور اس بغاوت کی جو سرداری کر رہے ہیں وہ دونوں صحابی رسول ہیں، ایک کا نام بتا چکا ہوں عبداللہ ابن حنظلہ غسیل الملائکہ، دوسرے ہیں عبداللہ ابن مطیع، یہ دونوں کے دونوں صحابی ہیں، یہ دونوں سربراہی کر رہے ہیں۔ لیکن وہی پراگندہ کے وقتی طور پہ ایک ابال جیسا اٹھتا ہے نا، تو جناب امیر مختار جانتے ہیں کہ یہ زیادہ دیر شامیوں کے مقابلے میں لڑنے والے نہیں ہیں، لہذا امیر مختار نے رخت سفر باندھا مکہ کی طرف، ابن زبیر سے ملنے کے لیے چل دیے۔ اب ابن زبیر کا بھی تعارف آج انشاءاللہ کوشش کریں گے تھوڑا سا کرا دیں آپ کے سامنے، لیکن پہلے یہ مختصر سطح کے واقعات کا تسلسل ایک جس تسلسل سے چل رہا ہے وہ برقرار رہے، وہ تسلسل برقرار رہے۔ مسلم میں نے عتبہ جو تھا وہ لشکر لے کر آیا ہزاروں کا شام سے، مدینہ کو تاراج کیا، وہ تاراج ہی کئی بار ہم پڑھ چکے ہیں، جو کچھ کیا اس نے سو کیا مدینہ میں، یہاں سے پھر یہ چلا مکے کی طرف۔ ہاں یہ ایک بات کا خیال رکھیے گا کہ یزید نے جب اس کو بھیجا ہے لشکر دے کے تو ایک تاکید کر دی تھی، وہ تاکید یہ تھی کہ مدینہ کے لوگوں کا خون بھی تجھ پر مباح، وہاں کی عورتیں مباح، جو چاہے حشر کرنا، مگر ایک آدمی سے تعرض نہ کرنا، ایک شخص سے بالکل بھی مناقشہ یا تعرض کوشش نہ کرنا کرنے کی۔ وہ کون ہے؟ علی ابن حسین، یعنی امام سجاد علیہ السلام، صلوات بھیجیے۔ ये याद रखेगा, ये तारीख का हिस्सा है, ये तारीख का हिस्सा, ये रिवायत नहीं है, ये तारीख का हिस्सा है कि उसने ताकीद करके भेजा था कि अली इब्ने हुसैन से कोई तारुज ना करना, उनसे बिल्कुल कोई छेड़छाड़ ना करना, उनका एहतराम करना, उनसे बिल्कुल नहीं, बाकी जो करना करना। क्यों? क्या यजीद के दिल में मोहब्बत पैदा हो गई थी? नहीं, वो वाकई करबला उसके जहन में था कि वाकई करबला का जो मुझे भुगतना पड़ रहा है, अगर एक ज़ाहिर है कि हुसैन का बेटा है, अगर इससे कोई मुनाकशा हुआ तो फिर एक और करबला तैयार हो जाएगी। समझ रहे हैं बात को आप? फिर एक और करबला तैयार हो जाएगी, क्योंकि डर और खौफ की वजह से कि इनसे तुम कोई तारुज ना करना। इमाम भी मदीने से बाहर चले गए थे, मदीने के लोगों ने पहले मरवान के घर पर हमला किया, क्योंकि ज़ाहिर बनी मैया का सबसे बड़ा तो एजेंट यही था ना मदीने में, और आप जानते हैं कि वाकई करबला में भी इसका मरकजी किरदार है अदा करने में, वाकई करबला में, और वाकई करबला हो चुका। अब ये जब भागा है, फरार हुआ है, वो जो हमला करने वालों के खौफ से, तो अपनी औरतों को, बीवियों को, बेटियों को, बच्चों को लेकर सब सीधा पहुंचा इमाम ज़ैनुल आबिदीन के पास कि मुझे पनाह दे दे, और इमाम ने इसको पनाह दी, इमाम ने इसको अमान दी। अब आप बताइए कि कितना ये लानती है मरवान, कि मरवान को लानती कहने में तो चलो किसी को भी चाहे दिल से बुरा लगता हो, लेकिन जबान से वो भी नहीं कहता कि हाँ कह दो इसको, जितनी लानतें देना है दे दो मरवान को, ऐसे है ना मरवान का नाम। लेकिन इमाम ने उसको अमान दी, उसके बेटियों को, उसकी बहनों को, उसकी बीवियों को, सबको, उसके घर की खवातीन को अपने घर में रखा। मदीने के लोग इमाम के घर पहुंच गए, मदीने से कुछ बाहर जहां बाग में इमाम ने क़याम किया है इससे बचने के लिए जो हंगामा होने वाला है, तो मदीने के लोग पहुंच गए कि मरवान को हमारे हवाले करें। इमाम फरमाते हैं कि नहीं, मैंने अमान दी है। ये वो दो इस्लाम हैं जो हर तरफ दफ़ा मैं इशारा करता हूँ कि दरिया के दो किनारे हैं जो चल रहे हैं, साथ साथ हैं मगर कभी भी मिल नहीं सकते। एक मशरिक है, एक मगरिब है, कभी दोनों मिल नहीं सकते। ये इस्लाम है अहले बैत का। इमाम सैयद सज्जाद फरमाते हैं कि मैंने अमान दे दी, लिहाजा अब ये नहीं हो सकता कि जिसको मैंने अमान दे दी, जो मेरे घर में पनाह लेने के लिए आ गया, चाहे वो याद दिलाते मदीने वाले, ये इतना बड़ा दुश्मन है, इसने ये किया, इसने ये किया, इसने ये किया, इसने आपके चचा इमाम हसन के जनाजे पे तीर बरसाए हैं, उनमें था ये। इमाम कहते नहीं, अमान दे दी, इसके आया है पनाह मांगने, आया हम अहले बैत के पास आया है पनाह मांगने, लिहाजा हम इसको पनाह देंगे। इमाम ने हवाले नहीं किया, पनाह दी, मगर बाद में भी इसका किरदार यही रहा सो रहा, मगर अहले बैत ने अपना किरदार बता दिया। खैर, ये वाकया हुआ। यहाँ से मुस्लिम ने अदबा बढ़ा आगे मक्के की तरफ। मक्के पे किसका कौन रूल कर रहा है? इब्न ज़ुबैर। तारुफ करा चुका हूँ ना, हज़रत अब्दुल्ला इब्न ज़ुबैर किसके साहबजादे? ज़ुबैर बिन अवाम के साहबजादे। इन्हें बड़े बड़े काम किए, जमल में पूरी कोशिश की कि किसी तरह अपने बाप को जंग में रोक ले, लेकिन वो नहीं शामिल हुए ना, क्योंकि जब मौला ने हदीस याद दिलाई तो वापस जाने लगे, तो इसने छेड़ा बाकायदा। क्योंकि बहरहाल जो भी सही, ज़ुबैर बिन अवाम बहादुर थे। ये भी बता दूँ, कई बार पहले भी अर्ज़ कर चुका हूँ कि जो नहीं भागे थे उहद में और हुनैन में, उनमें एक नाम ज़ुबैर बिन अवाम का भी याद रखिएगा। हमारे आपके अच्छा लगने या बुरा लगने से कुछ नहीं होता, तारीख की हकीकतें वो बदला नहीं करती। तो ठीक है, मुखालिफत जवाली की मुखालिफत में आ गया, अब हमसे कोई ताल्लुक नहीं रहा, लेकिन जो हकीकत है वो तो है ना अपनी जगह, कि मौला ने जब याद दिलाया कि ज़ुबैर याद है, रसूल ने कहा था कि एक दिन तुम मेरे मुकाबले पर आ जाओगे और तुम बातिल पर हो गए, तो ये वापस गया कि मैं जंग में हिस्सा नहीं लूंगा। तो इसे बेटे ने अब्दुल्लाह इब्न ज़ुबैर ने जान दे क्या कहा था, कहा कि क्यों वापस जा रहे हो? कहा अली ने मुझे रसूल की हदीस याद दिलाई, इसलिए वापस जा रहा हूँ। तो ये कहता है फितना अंगेजी के लिए कि ये क्यों नहीं कहते कि अली की तलवार से डर गए हो, ये क्यों नहीं कहते अपने बाप से, कहता कि ये क्यों नहीं कहते कि अली की तलवार से डर गए हो। तो गुस्से में आके ये जुमला कहा था ज़ुबैर ने कि तू मेरी हलाकत का बाइस बना है, तेरी वजह से मैं इस हलाकत के घड़े में गिरा हूँ। और फिर आए थे मुकाबले के लिए, मगर मौला ने मना कर दिया था अपने सिपाहियों को कि कितना ही ये ललकारे, कोई इसके मुकाबले पर नहीं जाएगा। फिर वो दो तीन चक्कर लगाए ज़ुबैर ने और फिर चले गए थे। ये तारीख का हिस्सा, ये है इब्न ज़ुबैर जो मक्के पे रूल कर रहे हैं, मक्के पे इनका कब्जा है। मुस्लिम ने अतबा बढ़ा लश्कर लेके मक्के पर हमला करने के लिए है। अमीर मुख्तार पहले पहुंच चुके थे मक्के, अब्दुल्ला इब्ने ज़ुबैर से मुआहदा किया कि देख मैं तेरा साथ देता हूँ, ये जो लश्कर आ रहा है इसके मुकाबले में मैं तुझे क़ुव्वत देता हूँ, साथ देता हूँ तेरा, मगर मेरी शर्त यह है कि जब तेरा गलबा हो जाएगा तो मुझे कुछ नहीं चाहिए, बस कातिलान हुसैन पर मुझे मुसल्लत कर देना, मुझे नहीं चाहिए ना गवर्नरी ना विलायत, मगर ये मुझसे वादा कर कि अगर जब तेरा गलबा हो जाएगा तो कातिलान हुसैन को मेरे हवाले करेगा, मैं उन पर मुसल्लत हूँगा, यानी मुझे मुसल्लत करेगा तू कातिलान हुसैन पे। इब्न ज़ुबैर ने मुआहदा कर लिया। مسلم بن عتبہ گیا مگر راستے میں اس کو مرض لاحق ہوا, دائر مدینہ کو تاراج کر کے گیا تھا, مر گیا گل سڑ کے راستے میں. لشکر کی کمان سنبھالی حسین ابن نمیر, نیا نام تو نہیں ہے نا, یہ وہ کربلا والا حسین ابن نمیر جس کا نام یا سنان ابن انس کا نام آتا ہے کہ انہیں برچھی ماری تھی جناب علی اکبر کو, شہزادے علی اکبر کو. اس نے محاصرہ کر لیا مکے کا مگر اندر نہیں گھس پاتا تھا کیونکہ مختار ساتھ ہے, اور یہ پوری ایک بڑی طویل جنگ ہے جس کو پڑھنے کے لیے خود کئی مجالس چاہیے کہ جناب مختار نے کس طرح دفاع کیا ہے مکے کا ابن زبیر کے ساتھ معاہدے کے بعد. تو اس نے منجنیقوں سے پتھر بھی برسوائے اور آگ بھی برسوائی کعبے پر. کس نے؟ حسین ابن نمیر نے. 64 ہجری کی بات کر رہا ہوں. تقدس حرمین, اب تو بلی بھی تھیلے سے باہر آ گئی. کل ان کے ایک شہزادے نے کہی دیا کہ فلسطینیوں سے جنگ ہوئی تو ہم اسرائیل کا ساتھ دیں گے, تو ہم جو اتنے عرصے سے چیخ رہے ہیں کہ سعود اور یہود ایک ہیں کوئی نہیں مانتا تھا. کل چینلز نے بھی دیا لیکن تھوڑا سا دے کے پھر اوپر سے کوئی پریشر آیا خبر ہٹا دی. آج ایک دو اخباروں نے بھی دے دیا کہ آپ نے کہا کہ فلسطینیوں سے لڑائی ہوگی تو ہم اسرائیل کا. آپ کے سامنے یہ بندے عاجز کب سے چیخ رہا ہے کہ یہ دونوں ایک ہی ہیں, ان کے باپ کا پتہ نہیں, ان کے ماں ملکہ وکٹوریا ہے, یہ وہاں سے پیدا ہوئے, برطانیہ نے پیدا کیا. پہلے آل سعود کو پھر یہود کو اسرائیل بنایا. پہلے آل سعود کو اس لیے دی تھی گورنمنٹ کہ جب اسرائیل بنایا جائے تو ان کی حمایت کرنے والی یہ موجود ہوں. آج وہ بلی تھیلے سے باہر آ گئی نا, کھل کے بول پڑے نا, یہی ہم دنیا کو بتا رہے ہیں. لیکن یاد رکھیے گا یہ وہ شجرہ خبیثہ ہے کہ اب بھی جو یہاں ان کے حامی ہیں نا وہ اس کی بھی تعویلیں گڑھیں گے اور اس کے لیے بھی کوئی نہ کوئی جواب لے کر آئیں گے, کیونکہ وہ شجرہ خبیثہ ہے, وہ تو درست نہیں ہوتا نا, وہ تو ویسے ہی رہے گا. اسی اثنا میں یزید واصل جہنم ہو گیا, مر گیا یزید. اب جب یہ خبر پہنچی تو یزید کے لشکر میں انتشار ہو گیا, سراسیم کی پھیل گئی. حسین ابن نمیر کا لشکر تتر بتر ہو گیا. حسین ابن نمیر چاہتا ہے کہ میں عبداللہ ابن زبیر کی بیعت کروں مگر معاملہ بنا نہیں, اس کو محاصرہ اٹھانا پڑا. ادھر اس نے محاصرہ اٹھایا, ادھر عبداللہ ابن زبیر نے مختلف علاقوں میں اپنے والی بھیجنا شروع کیے, کیونکہ یزید کے بعد دمشق میں انارکی پھیل گئی. کیوں انارکی پھیل گئی؟ اس کا جو بڑا بیٹا تھا معاویہ ابن یزید, وہ محب اہل بیت نکلا, اس نے تخت لینے سے انکار کر دیا, اسے ایک دو مہینے میں ہی قتل کر دیا گیا زہر دے کے. دوسرا بیٹا خالد ابن یزید, وہ بہت چھوٹا ہے, خلافہ سنبھال نہیں سکتا, مروان مدینے سے دوڑا. یہ پس منظر سب سمجھتے جائیے, یہ تاریخ پوری آپ کو مجالس میں عام طور پہ نہیں ملے گی سننے کو, میں واقعات کا تسلسل بتا رہا ہوں کہ پورا ذہن میں آپ کے رہے کہ کیا ہوا کیا تھا. بس یہ وہاں پہنچا, ابھی تک اس کے دماغ میں خلافت کا خناس نہیں ہے. یہ کیسے آیا وہ بتاتا ہوں, یہ یہی چاہتا ہے کہ اسی خاندان میں رہے, خالد بن یزید کو خلیفہ بناؤ میں سنبھالوں. لیکن وہ حالات بگڑتے چلے گئے, مختلف علاقوں پہ عبداللہ ابن زبیر کے والی آتے گئے اور ولایت سنبھالتے گئے. جب جیسے ہی اس کے مرنے کی خبر آئی, کوفے کے شیعوں نے کیا کیا, سب سے پہلے نکل کے حملہ کیا دار الاوارہ پہ. اور اس وقت عمرو ابن حریث, یہ یزید کی طرف سے والی تھا کوفے کا, یہ بھاگ گیا جان بچا کے. پھر شیعوں نے حملہ کیا زندان میں. زندان میں جو 4500 قیدی جن کا کل میں ذکر کر چکا ہوں, ان سب شیعوں کو آزاد کرا دیا, جیل توڑوا دی, سب کو آزاد کرا دیا. اس میں جناب سلیمان بن سرد خزائی بھی ہیں, ابراہیم بن مالک اشتر بھی ہیں, جناب مسیب بھی ہیں, رفاع ابن شداد بھی ہیں, اس میں عبداللہ ابن سعید بھی ہیں, اس میں عبداللہ ابن طلال تمیمی, عبداللہ ابن والے تمیمی بھی ہیں, اس میں عوف بن یحییٰ بھی ہیں, اس میں صفوان ابن سعید بھی ہیں. یہ نام اس لیے لے رہا ہوں کہ یہ کوفے کے مشہور شیعہ تھے. یہی گروہ کہلایا توابین کا, ابھی بتا دیں کیسے کہلایا, حالانکہ توابین نہیں ہے وہ, کوئی اور گروہ, مگر یہ کہ توابین نام پڑ گیا, اب ہر تاریخ میں ان کو توابین کہا جاتا ہے. یہ سب رہا کر دیے گئے. عبداللہ ابن زبیر نے موقع غنیمت جانا, عبداللہ ابن یزید انصاری کو کوفے میں والی بنا کے بٹھا دیا اپنا, وہ بیٹھ گیا. اس کو شیعوں سے کوئی سروکار نہیں, ٹھیک ہے, شیعوں سے کوئی, بس وہ والی بن کے بیٹھا ہوا ہے. شیعہ آزاد ہو گئے, جلسے شروع ہو گئے ان کے. اب جناب امیر مختار پھر واپس ہوئے کوفہ, لیکن اب کی کوفہ پہنچنے سے پہلے کیا کیا, پہلے کربلا گئے, قبر حسین پر حاضری دی. اور قبر حسین پر جو جملے ادا ہیں وہ تاریخ میں موجود ہیں کہ اے میرے سید و سردار, اے میرے مولا, مجھے قسم ہے رسول اکرم کی, میں قسم کھاتا ہوں آپ کے بھائی حسن مجتبیٰ کی مظلومیت کی, میں قسم کھاتا ہوں آپ کی ماں فاطمہ زہرا کی عصمت کی، میں قسم کھاتا ہوں آپ کے بابا حیدر کرار کی ولایت کی، میں قسم کھاتا ہوں اس مظلومیت کی جس مظلومیت کے ساتھ آپ قتل کیے گئے، کہ جب تک آپ کے قاتلوں کو انجام تک نہ پہنچا دوں نہ اچھا کھاؤں گا نہ اچھا پہنوں گا، اور یہ ردا جو میں نے دوش پر ڈالی ہوئی ہے اس ردا کو نہیں اتاروں گا جب تک یا تو آپ کے قاتلوں کو ان کے کیفر کردار تک نہ پہنچا دوں یا خود بھی ختم نہ ہو جاؤں۔ یہ ہے گریہ جو کل میں نے ذکر کیا تھا، یہ گریہ ہے، یہ ماتم ہے، رو رہا ہے، ماتم کر رہا ہے۔ ایک دن، دو دن، تین دن تک کی روایت ہے کہ مختار روتا رہا، ماتم کرتا رہا، اس کے بعد کوفے میں داخل ہوا۔ سلیمان بن سورت خزائی نے جلسہ شروع کیا 4500، اور ان کا ہدف ہے بصرہ کہ اپنے زیاد کو پہلے ختم کرنا ہے۔ یہ توابین کیوں کہلائے؟ کہتے ہیں انہیں توبہ کی، کیونکہ امام حسین کا ساتھ نہیں دیا تھا؟ نہیں، توابین تو ان کا نام پڑ گیا، یہ توبہ کرنے والوں میں نہیں تھے، یہ تو جیل میں تھے، زندان میں تھے۔ جب واقعہ ہوا، جب یہ باہر نکلے تو انہیں یہ قلق تھا کہ یہ حسین کی نصرت کے لیے کربلا نہیں پہنچ سکے، لہذا اب بس مر جانا ہے، مرنے تک لڑنا ہے بنی امیہ کے ساتھ، اور لڑتے لڑتے شہید ہو جانا ہے۔ ان کا ہدف ایک ہی ہے، وہ ہے شہادت بس، اور ان کی تعداد ہے تقریباً 4500۔ نام میں بتا چکا، یہ نام ہے ان کے۔ جناب ابراہیم بن مالک اشتر ان سے الگ ہو گئے، کہتے ہیں کہ نہیں، ایسے نہیں لڑا جائے گا، صرف شہادت مطلب آپ شہید ہو، پھر وہ باقی بچے رہ جائیں گے۔ اور دوسری شرط لگائی ابراہیم بن مالک اشتر نے کہ جب تک امام کی رضامندی نہ ہو، چوتھے امام کی اجازت نہیں ہوگی، میں اس جنگ میں حصہ نہیں لوں گا۔ یہ یاد رکھیے گا، ابھی آگے چل کر بتا دیں کہ صحیح دونوں ہیں، غلط ان میں ایک بھی نہیں ہے، لیکن جیسے ہوتا ہے ہمارے ابھی نظری اختلاف، فکری اختلاف، ہدف ایک ہے، مگر ابراہیم احتیاط کر رہا ہے، کہتا ہے کہ نہیں، جب تک امام کی اجازت نہیں ہوگی میں قیام نہیں کروں گا۔ سلیمان کہتے ہیں کہ نہیں، اس میں امام کی اجازت کی ضرورت نہیں ہے، اس لیے ضرورت نہیں کہ ہم نے خط لکھے تھے، ہم زندانوں میں تھے، ہم نے ساتھ نہیں دیا، ہم پر لازم ہے کہ ہم خون حسین کا بدلہ لیں۔ یہ دونوں کی اپنی اپنی دلیلیں، اپنی جگہ۔ اسی کو اختلاف اجتہادی کہا جاتا ہے، جو آج کے نادان دوستوں کو سمجھ میں نہیں آتا۔ صحیح دونوں کا فتویٰ ہے، ابھی بتا دیں گے کہ دونوں کے لیے رضامندی ہے امام کی آگے چل کر۔ اسی کو کہتے ہیں وہ جو کبھی کبھی نائبین امام کے فتوے میں 2% زیادہ نہیں، 2% فتویٰ میں اختلاف آتا ہے، تو بھائی اسی اختلاف کے لیے تو اتنا پڑھا جا رہا ہے نا، پڑھتے ہیں پڑھتے ہیں پڑھتے ہیں، پھر ایک نظر بنتی ہے۔ لیکن معصوم کی بارگاہ میں دونوں مقبول قرار پاتے ہیں، چاہے وہ ابراہیم بن مالک اشتر ہو، چاہے وہ امیر مختار ہو، چاہے وہ سلیمان بن سورت خزائی، ابھی ثابت کر دیں گے۔ ایک صلوات بھیجیے محمد آل محمد پر۔ اب میں یار دیکھیے تیزی سے اس لیے چل رہا ہوں کہ وہ ایک محدود وقت میں مجھے سارا مطلب آپ تک جو آج پہنچانا چاہتا ہوں وہ پہنچانا ہے۔ جناب امیر مختار کوفے پہنچے، خوش ہو گئے کوفے کے شیعہ، دعوت دینا شروع کی سب کو اپنی طرف کہ قیام کرنا ہے، لیکن اختلاف وہی ہو گیا۔ سلیمان بن سورت خزائی چاہتے ہیں کہ بصرے پہ اٹیک کرنا ہے، ابن زیاد کو پہلے پکڑنا ہے، مختار کہتے ہیں کہ نہیں، یہاں بڑے بڑے قاتل موجود ہیں، ان کو پکڑنا ہے۔ اس اختلاف کے درمیان قاتلان حسین نے بھی میٹنگ شروع کر دی، سمجھ گئے نا آپ، قاتلان حسین بڑے بڑے جو تھے سردار، ان کی میٹنگیں شروع ہو گئیں، عمر ابن سعد، محمد ابن اشس، شبس ابن ربعی، ابراہیم ابن محمد، یہ جتنے بڑے بڑے تھے ان سب نے میٹنگ کی۔ ان کا کہ بھائی یہ مصیبت سلیمان نہیں ہے، مصیبت مختار ہے، کیونکہ دیکھ لیا کہ سلیمان کا ارادہ بسرے جانے کا ہے، اس سے کوئی خوف نہیں، مختار ہمارے پیچھے، اس کا لیب بند باندھو۔ لہذا عبداللہ ابن یزید انصاری جو والی ہے کوفے کا ابن زبیر کی طرف سے، اس کو گھیرا، اس سے میٹنگ کی کہ دیکھ کوفے پر قبضے کا ارادہ سلیمان کا نہیں ہے، کوفے پر جو قبضہ کرنا چاہتا ہے وہ مختار کرنا چاہتا ہے، اس کو اتنا بھڑکایا کہ اس نے اٹھا کے قید کر دیا، مگر اب وہ پہلے والی قید نہیں ہے۔ جب حکومتیں ڈھیلی ہو جائیں تو ہر کام ہو جاتا ہے، جیلوں میں پی سی او بھی کھل جاتا ہے۔ صلوات بھیجیے محمد آل محمد پر۔ دیکھیے بہت خشک موضوع پڑھ رہا ہوں تاریخ کا، اگر آپ اتنی آہستہ سے صلوات بھیجیں گے نا تو میرا تو آدھا دم نکل جائے گا۔ या मैं मुख्तार का जिक्र इसीलिए तो कर रहा हूँ कि आप मुख्तार सिफत हमारे यहाँ जवान पैदा हों, बच्चे पैदा हों, बमाएँ बनाएँ उनको, उस सिफत का बनाएँ, उनका जिक्र कर रहा हूँ, मुजाहिदों का जिक्र कर रहा हूँ, जिनसे हमारी तारीख रोशन है, जिनके पर हम फख्र करते, हीरोज़ हैं, हमारे हीरोज़ हैं। लिहाजा फिर कैद कर दिया मुख्तार को। अब मुख्तार पहले कर चुके थे सारे इंतज़ाम, फिर लिखा अब्दुल्ला इब्ने उमर को कि भाई अब मुझे क्यों पकड़ा इन लोगों ने, पहले तो बनी उमैया पकड़ते थे, मैंने किया क्या इनका। और जनाब उसने फिर वो अब्दुल्ला इब्ने ज़ुबैर को ख़त लिखा कि ताल्लुकात भूल गया। हज़रत अब्दुल्ला इब्ने उमर ने ख़त लिखा इब्ने ज़ुबैर को कि मेरे अब मेरे साले को क्यों बंद किया, उसने क्या बिगाड़ा है तेरा, जबकि उसने तेरा साथ दिया था हसीन बिन नमीर के खिलाफ, ये सिला दे रहा है तू हमारी नेकियों का, उसने तेरा साथ दिया और तूने उसको बंद कर दिया। खैर अब्दुल्ला इब्ने ज़ुबैर ने फौरन ख़त लिखा अब्दुल्ला इब्ने यज़ीद अंसारी को, फौरन छोड़ और एहतराम से छोड़ उसको, उसने मेरा साथ दिया था जंग में। खत पहुंचा फिर रिहा हो गए, फिर रिहा हो गए, मगर उसने कहा भाई अब तुम कूफे में नहीं ठहर, यहां से निकल, कूफे से निकल जा। कहा निकल जाता हूं क्यों, अब जो सफर कर रहे हैं मुख्तार वो किस लिए कर रहे हैं, जानते हैं कि कूफे के जो ये शिया हैं मशहूर, ये मेरा साथ नहीं देंगे जब तक इमाम की इजाजत ना मिल जाए। अब इमाम की इजाजत के लिए सफर कर रहे हैं मदीने का। अब ये यहां जहन में रखिए कि मुख्तार चले गए मदीने की तरफ, यहां क्या हुआ कूफे में और बसरा में। सुलेमान बिन सुरद खजाई ने सबको साथ लिया, मौत पर बैत ली कि मरतक तक शहादत तक लड़ना है। और ये निकले, जब ये बाहर निकले हैं तो 3 दिन तक करबला में ऐसा मातम हुआ कि तारीख के जुमले हैं करबला से कूफा, आप तो उसमें से जो हजरात गए वो जानते हैं कि कम से कम 70 किलोमीटर का फासला है, लेकिन ऐसा गिरिया ऐसा मातम था कि तारीख के अल्फाज हैं कि करबला में गिरिया और मातम हो रहा था, आवाज़ कूफे तक जा रही थी। अब मैं इसमें बहुत एहतियात करूं तो यूं कह सकता हूं कि ये मौला का मोजिज़ा भी हो सकता है, ये हुसैन का मोजिज़ा भी हो सकता है कि अपने इन मुजाहिदों की आवाज़ को करबला से कूफे तक पहुँचा दे। समझ में आ रही है बात हमारी, तो इसी मैंने एहतियातन ये जुमला अदा कर दिया, वरना तारीख में इतनी ही बात है कि इनके गिरिए की आवाज़ जो करबला में 3 दिन तक ये मातम करते रहे, रोते रहे, ये गिरिए की आवाज़ वहाँ जा रही थी। मगर इंसाफ से बताओ, मातम करके घर चले गए, गिरिया कर लिया, जिम्मेदारी खत्म हो गई। तारीख पढ़ रहा हूं, गिरिया कर लिया, मातम कर लिया, किस्सा खत्म, जन्नत में चले गए, वहां गए नहीं, क्यों रोए, क्यों मातम किया। यह है मुख्तार का गिरिया, यह है सुलेमान का गिरिया, गिरिया कर रहे हैं और हुसैन के दुश्मनों से बरात का ऐलान। खाली जबानी जमा खर्च नहीं, जान देने की बैत करें, जान देने की बात है कि मौला हमें माफ कर दे, हमें बख्श दे, हम नहीं थे करबला में, हम जिंदान में थे, शहादत की बैत। और फिर उसके बाद ये चले बसरा में, अभी तक लोगों को नहीं पता ये एक साथ वाकयात हो रहे हैं सब एक ही वक्त में, एक ही जमाने में। मर गए यजीद की खबर पहुंची इब्ने ज़ियाद को, ज़ाहिर बसरे का वाली है उबैदुल्लाह इब्ने ज़ियाद, खबर मिली, इसने लोगों से छुपा ली कि लोग मुझे कत्ल कर डालेंगे। अब भागने का रास्ता ढूंढ रहा है, अपने भाई उस्मान इब्ने ज़ियाद को इसने नाइब बनाया अपना कि तू मेरा नाइब बन के यहां बैठ, मैं जा रहा हूं। माल और दौलत कितना है अभी बताता हूं इसके पास कितना है। अमरो इब्ने जारूद जो ताजिर है, तिजारत का काफिला लेके जाता है, 21 बेटे हैं इसके, इससे बात करता है कि मुझे किसी तरह दमिश पहुंचवा दे और देख किसी को खबर ना हो, खास पैगाम लेके जाना है खलीफा के लिए। और मुआवजा क्या, तेरे वजन से दुगना सोना तुझे दूंगा, जितना तेरा वजन है उससे दुगना सोना मुझे दमिश पहुंचा दे, दुगना। अब सोचिए कि किस तरह से लूटा होगा बैतुल माल को, बैतुल माल मुस्लिमीन पर कैसे कैसे डाके डाले होंगे, कितना माल लूटा। एक वाली है, हाकिम नहीं है, एक वाली है, गवर्नर है, इतना माल है उसके पास, इतना दे रहा है तो बाकी कितना होगा। आप स्विस बैंक को रोते हैं, आप स्विस बैंक में पड़े हुए असासों को, अकाउंट्स को रोते हैं, ओ भाई इनका पूरी तारीख यही भरी पड़ी है, इसी तरह माल लूट लूट कर खाते रहे मुसलमानों का, गरीबों का, और डकार भी नहीं लेते। एक जुमला है इनके पास बस, आसान सा, चैनल पर बैठ के कहते हैं हमारे खिलाफ साजिश हो रही है। जाइए, आपकी सारी दलीलें खत्म हो गई, सारी दलीलें आपके खास कर, भयानक साजिश हो रही है हमारे कारण, इतने मरवा दिए और उसके सबूत भी पेश किया कर, हमारे खिलाफ भयानक साजिश हो रही है, इन पे कोई असर नहीं होता। जब उन पे असर नहीं हुआ, इन पे काय का असर होगा? आप समझ रहे हैं सारी बात, ये ढीठ है, क्योंकि इनका सब कुछ जो है वो दुनिया है, इनका किबला जो है वो दुनिया और माल दुनिया है, लिहाजा आप कुछ भी कहिए इन पे कोई असर नहीं। ये हंसेंगे, टाल देंगे, कहेंगे साजिश हो रही है हमारे खिलाफ, हम तो बड़े शरीफ लोग हैं, हजरत आदम की औलाद में हमसे ज्यादा शरीफ कोई गुजरे ही नहीं, खासतौर पर हमारे वाले पाकिस्तान वाले वजीर जवीर जितने भी हैं, ये इनके सिक्रेटरी विक्रेटरी जो भी हैं इनके, वो अब मैं क्या अर्ज करूँ आपकी खिदमत में, कहाँ तक जाऊँ बातों को फैलाता हुआ, लेकिन वो कहते हमसे शरीफ कौन पैदा हुआ, इनसे ज़्यादा तो कोई शरीफ पैदा ही नहीं हुआ। खैर, कहाँ से कहाँ चली जाती है बात ना मालूम, एक सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। ये उमर इब्ने जारूद अपने काफिले में छुपा के निकला इसको, और उधर से सुलेमान अपने 4,500 साथियों के साथ रवाना हुए इसकी तरफ। उनको खबर मिल गई कि ये बसरा छोड़ के भाग रहा है, और वो दमिश्क के रास्ते में कमीन गाहें लगा के मिरसाद जिसको कहते घात, घात लगा के सुलेमान बैठे हुए। लेकिन वो जो मैंने कहा था ना, तो खास तौर पे कहा था कि उमर इब्ने जारूद के जो, या अमरो इब्ने जारूद के जो 21 बेटे हैं, इन सब की अलग अलग सिफात हैं। इनमें से एक बेटा ऐसा था कि ज़मीन पे कान लगा के बताता था, 20 किलोमीटर तक का लश्कर ये बता देता था कि लश्कर 20 किलोमीटर पे कोई लश्कर है या सिपाही है या फौज है, हवा को सूंघ के बताता था कितने घोड़े हैं कितने ऊँट हैं। ये जादू नहीं था, ये उस ज़माने में इल्म था जिस पे बात की जा सकती है अलग किसी वक्त, लेकिन ये इल्म था। उसने कान लगाया ज़मीन पे, कहता है होशियार, अपने बाप को कहता बाबा होशियार, कमीनगाह पे बैठे हुए 10 किलोमीटर के फासले पर कई हज़ार की तादाद है, जंगजू हैं, मुसल्ला हैं, खुशबू भी सूंघ रहा हूँ, सुन भी रहा हूँ। जारूद घबराया कि ये क्या मसला हो गया, मैं ताजिर आदमी, मेरा काफिला आफिला ना लुट जाए, मगर ये समझ गया कि कूफे की तरफ से आ रहे हैं, ये मुझे मारने के लिए आ रहे हैं। इसने कहा कि ये भाई मुझे कत्ल करने आ रहे हैं। जारूद ने कहा सही बात बता, असल मसला क्या है तेरे साथ, हमें भी मरवाएगा तू। इब्ने ज़ियाद ने कहा कि देख यजीद मर चुका है और ये मुझे मारने के लिए आ रहे हैं, तू मुझे किसी तरह बचा ले, जो वादा किया है उससे भी ज़्यादा इनाम दूंगा। तो अमर इब्ने जारूद ने क्या किया, इसको नाके के शिकम के साथ नीचे बांधा, और बांधने के बाद पानी के मशकीज़े चारों तरफ जैसे लटका दिए जाते हैं ना, उनके बीच में इसको छुपा दिया। और सुलेमान बिन सुलह खजाई का लश्कर पहुँच गया इन तक, मगर इसको हासिल ना कर सका क्योंकि छुपा हुआ था, ये निकल गया हाथ से। अब ये दो वाक़यात एक साथ, अब इनको अलग करता हूँ। पहले सुनिए इब्ने ज़ियाद के साथ क्या हुआ। ये पहुँचा दमिश्क, परागंदगी फैली हुई है, को पता नहीं चल रहा खलीफा है कौन, किसको बनाए क्या बनाए, मरवान पहुँचा हुआ है। इसने जाके मरवान को, क्या बेवकूफ़ी कर रहा है तू, बेहतरीन वक्त है, हाथ ला मैं तेरी बैत करता हूँ, अपनी खिलाफत का ऐलान कर, मैं माल लाया हूँ वहाँ से, बहुत माल लाया हूँ, फौजियों को जो यजीद देता था उसे 10 गुना दे, ये सारी फौज तेरे साथ है, ये सब तेरे साथ हो जाएंगे, खालिद में खिलाफत की हुआ है, इस तरह पूरी पब्लिक का हाथ से निकल जाएगी। और फिर इसने गिला भी किया कि मैंने इतना कुछ किया, यजीद ने मुझे हुक्म दिया था कि ये काम कर, हुसैन को कत्ल कर, बाद में यजीद ने सारा मलबा मेरे ऊपर डाल दिया। आज यही कहते ना उसके चाहने वाले, वो तो इब्ने ज़ियाद ने किया था, वाक़ हिर्रा वो किसने किया था, मक्के की ताराजी वो किसने की थी, कहां कहां बचाओगे अपने चहीते यजीद लानतुल्लाह अलैह को। सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। और मैंने अल्लाह पानी दो बेटा या रसूल अल्लाह, अल्लाह सल्लम। आइए, ये इब्ने ज़ियाद ने वहां चक्कर चलाया और उसको कहा कि तू खलीफा बन जा, बेहतरीन तुझे मैं बेरत करता हूँ, और दूसरा रास्ता ये है कि यजीद की बेवा से शादी कर ले, हिंद नहीं, जानते ना वो अलग है मोमिना, उसका किस्सा केस अलग है, ये दूसरी बीवी इसकी हिंद, और हिंद के अलावा जो बीवी है उससे अक्द कर ले, इस वादे पर कर ले कि खालिद बड़ा होगा तो इसे खलीफा बनाएंगे, फिर बड़ा होते हुए किसने देखा, फिर मरवान के दिमाग में ये बात आई कि मैं खलीफा क्यों ना बन जाऊँ, और जब पैसा खर्च किया जाएगा तो फौजी फौज, वही हुआ, मरवान ने अकद कर लिया। मरवान के चैप्टर को अभी क्लोज करना चाहता हूँ दो मिनट में, क्योंकि मुझे आगे बढ़ना है। मरवान ने अकद कर लिया, खिलाफत का ऐलान कर दिया, 9 महीने इसकी खिलाफत चली, मर गया। कैसे मर गया? दरबार में बैठ के जलील करता था खालिद इब्ने यजीद को, यजीद का जो छोटा बेटा था, जान के। कैसे जलील करता था? उसकी माँ के महासिन और माँ बयान करता था, माजरत के साथ, लेकिन तारीख है, जान के दरबार में जिक्र करता था। हालांकि इसकी अपनी बीवी है, मगर इनमें गैरत का, हमियत का, बेगैरत लोग होते थे। तो जनाब उसके खूब बयान करता था बातें। अब वो क्या बातें क्या नहीं बातें, वो तो मैं यहाँ से नहीं बयान कर सकता। तो वो खालिद जो था वो शर्म से गड़ जाता था जमीन में, लोग हंसते थे या उसकी माँ का मजाक उड़ाया करता था। तो खालिद ने गुस्से में जाके माँ को बताया अपनी कि ये मलून मरवान जिसे तूने शादी की है, ये दरबार में बैठ के तेरे बारे में ये सब बातें कर रहा होता है। थी बड़ी तगड़ी, थी तो यजीद की बीवी ना, और ये था बुड्ढा मरवान। जब ये रात को घर पे आया, तकिया मुंह पे रख के चढ़ के ऊपर बैठ गई, बैठे ऊपर चढ़ के मार दिया उसको, वो मर गया। लेकिन खिलाफत तो खालिद को फिर भी नहीं मिली। खिलाफत किसे मिली? उसके बेटे अब्दुल मलिक इब्ने मरवान, क्योंकि इब्ने जियाद जैसा आदमी उसके साथ है, चालाक मक्कार। यहां फिर अब दो हिस्सों में इस्लामी ममलिकत तकसीम हो चुकी थी। आधे लोग थे अब्दुल्ला इब्ने जुबैर के साथ और आधे इलाके उसके पास, आधे इलाके अब्दुल मलिक इब्ने मरवान के पास। अब सबसे पहले इसने भेजा इब्ने जियाद को, कहा कूफे की सरकूबी के लिए, कूफे जाओ। उसने कहा कूफे को मैं संभाल लूंगा, तू उसको छोड़ दे। इधर सुलेमान बिन सुनद खिजाई फिर वापस गए, क्योंकि वो तो मिला नहीं, वो तो भाग गया था वहां से। फिर लोगों को जमा किया, फिर लोगों को इकट्ठा किया, और उधर जनाब अमीर मुख्तार रिहा होके उस तरफ जा रहे हैं, मदीने की तरफ। कैसे इमाम से इजाजत लें? अब ये वाकया, क्योंकि सब एक ही वक्त में वाकयात पेश आ रहे हैं, तो बड़े उससे मुझे लेकर चलना पड़ रहा है आपको। मैं आपकी मजबूरी समझ रहा हूँ, मगर आप मेरी भी मजबूरी समझिए कि मुझे क्या करूँ, कि एक ही जमाने में ये सारे वाकयात एक साथ पेश आ रहे हैं, इधर उधर 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 एक साथ। और जब तक ये सब वाकयात मिला के ना रखे जाएंगे, नतीजा सामने आपके कभी भी नहीं आएगा, नहीं समझ पाएंगे आप जनाब मुख्तार के क़याम को। मालूम हुआ कि मोहम्मद हनफिया को ढूंढो, मोहम्मद हनफे की तलाश में निकले। मक्के और ताइफ के दरमियान पहाड़ों में रूपोश है, मैंने बताया था ना। अब ये पांचवा साल जब मोहम्मद हनफिया का जहूर होता है, इस दिन के लिए हुसैन ने और सैयद सज्जाद ने बचा के रखा था मोहम्मद हनफिया को। क्यों? अभी बताते हैं आपको। मोहम्मद हनफिया को आखिर तलाश कर लिया, तलाश क्या कर लिया, मोहम्मद हनफिया तो खुद इसी के इंतजार में थे, अपने ही आदमी भेजे थे, मुख्तार आ रहा है पकड़ लो। मुख्तार से मिले, गले लगाया, साथ बिठाया। मुख्तार ने कहा कि कूफे के लोग साथ नहीं देंगे मेरा जब तक के इमाम की रजामंदी मुझे ना मिल जाए। मोहम्मद हनफिया कहा कोई बात नहीं, साथ लेकर आए मदीने, मुख्तार को साथ लेकर मदीने आए। और मदीने में लाने के बाद इमाम की खिदमत में हाजिर हुए, मुद्दा बयान किया मुख्तार का। तो जानते हैं इमाम ने क्या कहा, क्या फरमाया? ये जो लोगों की नियाबत समझ में नहीं आती ना कि नाइब इमाम क्या होता है, अब समझो। इमाम ने एक जुमला कहा, तारीख में मौजूद है वो जुमला। इमाम ने कहा कि इस अमर में, किस अमर में, ये जो सवाल किया है मुख्तार ने कयाम करने का, इस अमर में अपने चचा मोहम्मद हनफिया को वली करार देता हूँ। ना मुख्तार से ये कहा जंग करो, ना मुख्तार से कहा कयाम करो, ना कहा बैठ जाओ, कुछ भी नहीं कहा। एक जुमला कह दिया कि इस अमर में मैं अपने चचा मोहम्मद हनफिया को वली करार देता हूँ। वली करार देने का क्या मतलब है? यानी जो मोहम्मद हनफिया कहे उस पर मेरा इम्ज़ा है, दस्तखत है, ख़त्म किस्सा। इसे कहते हैं नाइब इमाम। जब आइम्मा ताहरीन के ज़माने में ऐसे हालात सामने आ गए थे कि आइम्मा ताहरीन को नाइबीन से काम लेना पड़ता था, जब ज़ाहिरी वजूद सामने था, नाइबीन बनाए कि नहीं बनाए, इमाम सादिक ने अपने नायबीन बनाए नहीं बनाए, हर इमाम ने अपने नायबीन बनाए नहीं बनाए, इलाकों में नायब बना के भेजे कि नहीं भेजे, खुजिस्तान, तबरिस्तान, आजरबाईजान, रे, कहां कहां के नाम लेता चला जाऊं, सिस्तान, यहां जाओ, बसरे जाओ, शाम को बसरे भेजा था, क्यों भेजा इमाम ने नायब बना के? ये समझाने के लिए आज के बुकरातों को कि जब आइम्मा ताहिरीन अपनी जिंदगी में जरूरी, जाहिरी जिंदा तो हमारे लिए है, जाहिरी हयात में इस चीज को लाजमी जाना कि हमारे कुछ नियाबत करने वाले हों, हमारे अहकाम को लोगों तक पहुंचाने वाले हों, तो जब वो पर्दे गैबत में जा रहे हैं तो लावारिस छोड़ जाएंगे, पर्दे गैबत में लावारिस छोड़ जाएंगे। कैसे लावारिस छोड़ जाएंगे? अपने जाहिरी दौर में जब नाइब बना रहे हैं, क्यों बना रहे हैं? कि हर जगह का मोमिन नहीं पहुंच सकता मदीने, समझ में आ रही है बात? लिहाजा हर जगह एक नाइब होना चाहिए। और छठे इमाम के तो बहुत तकरीबन 3,000 से ज्यादा शागिर्दों के नाम तक मौजूद हैं जिन्हें मुख्तलिफ इलाकों में गांव देहातों तक भी भेजा इमाम ने। क्यों भेजा? किस लिए भेजा? जाओ लोगों के लिए फतवा दो, जाओ लोगों की मुश्किलात को हल करो, अपनी हयात में बता के बताए कि ज्यादा बुकरात ना बनना। हर जमाने में ये नाइबीन होंगे जो तशय्यो को बचाएंगे, तशय्यो को बचाएंगे। आज कौन बचा रहा है? वही इमाम जमाना के गुलाम है ना, कि उनके फतवे को लोग जानते हैं कि नाइब इमाम का हुक्म है कि घरों से निकलो, दिफा करो हरम मुकद्दस का, दिफा करो करबला का, दिफा करो नजफ का, दिफा करो कासमैन का, दिफा करो सामरा का। ये फुटपाथ पे बैठे हुए बड़बड़ बड़बड़ करने वालों के फतवे नहीं है, ये नाइब इमाम का हुक्म है। लिहाजा लाखों मुजाहिदीन निकले के नहीं निकले, दिफा कर रहे हैं कि नहीं कर रहे हैं, लड़ रहे कि नहीं लड़ रहे, ये होती है नियाबत की ताकत। लिहाजा इमाम ने किसे नाइब बनाया? अपने चचा मोहम्मद हनफिया को। इस अमर में वली करार देता हूं। खुश हो गए मुख्तार हन मोहम्मद हनफिया को, अमर मिल गया ना, विलायत मिल गई, नियाबत मिल गई। खत लिख के दिया कूफे के शियों के नाम, क्या रहा है मुख्तार, इसका साथ दो। और फिर वही बात जो फरमाई थी इमाम ने, मोहम्मद हनफिया ने भी, क्या अहले बैत पर अगर कोई गुलाम भी जुल्म करने का बाइस बने तो तमाम मुसलमानों पर लाजिम है कि बदला ले। ये खत लिया अमीर मुख्तार ने, चले कूफे की तरफ। अब आइए फिर आपको वापस वहां ले चलो, सुलेमान बिन सुरद खिजाई 4,500 का लश्कर लेकर निकले। आमना सामना कहां हुआ लश्करों का? ऐनुल वर्द कादिसिया और नासरिया दो शहर उनके दरमियान था। अब आजकल नहीं है मगर नक्शे के हिसाब से बता रहा हूं कि वो बसरे से चला इब्ने ज़ियाद 3,00,000 का लश्कर लेकर। कितना बड़ा लश्कर है? 3,00,000। और इधर से जो चले हैं इनके साथ कितने हैं? 4,500। ये चीजें जहन में रखने की हैं। मशरकी किनारे पर है सुलेमान बिन सुरद खिज़ाई जो आ रहे हैं उस तरफ से करबला से, और मगरबी किनारे पर है दरियाए फुरात की, दरियाए फुरात है ज़ाहिर आगे तक जा रहा है ना, जाके भी समंदर में गिरेगा। दजला और फुरात मिलते हैं, मिलने के बाद फिर वो बसरे के पास समंदर में चले जाते हैं। तो फुरात के मगरबी किनारे पर चल रहा है उस तरफ कूफे की जानिब इब्ने ज़ियाद। जासूसों ने दोनों के एक दूसरे को खबर दे दी कि उधर से वो आ रहे हैं, उनका इधर से ही आ रहे हैं। इसने अपने एक जर्नल शर्जील इब्ने ज़ुलकला, इब्ने ज़ियाद का एक जर्नल है, इसको 10,000 सिपाही देकर भेजा, खबर लेकर आ कितनी ताकत है इनके पास। और इधर जनाब सुलेमान बिन सुरद खिज़ाई ने जनाब मुसय्यब को सिर्फ 500 मुजाहिदों के साथ भेजा कि आगे की खबर लाओ। इन दोनों में जनाब मुठभेड़ हुई। जब मुठभेड़ हुई तो इन 500 ने उन 10,000 का वो हश्र किया कि चौथाई बचकर वापस पहुंचे इब्ने ज़ियाद के पास। बाकी मर गए, जख्मी हो गए, दरिया में कूद गए, रास्ता नहीं मिला भाग गए, रास्ता भूल गए भाग गए, चौथाई पहुंचे तो इब्ने ज़ियाद पागल हो गया। हुआ क्या ये? क्या हुआ? किससे भिड़े? कितने बड़े लश्कर से कि चौथाई बच के आए हो? 2,500 बाकी कहां गए? हमें नहीं पता कहां गए, मर गए या भाग गए, जो भी हुआ उनके साथ। तो क्या वो कितना बड़ा लश्कर था? का तादाद तो नहीं बता सकते, लेकिन ये तुझे बता दे कि उनका एक हमारे 25 पर भारी है। एक अली का शिया होना, शिया मोमिन 25 पर गालिब आता है, यह बताया। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। बस ये ख्याल रख ले कि वो उनका एक हमारे 25 पर भारी है। वो अजीब गरीब किस्म के लोग, भाई वो तो मरने के लिए निकले थे ना, वो तो शहादत के लिए निकले। खैर, अब दरिया कौन पार करे? एक लश्कर दरिया के इस तरफ, एक लश्कर इस तरफ, हालांकि इधर लाखों हैं, उधर 4,500, मगर सुलेमान बिन सुरद खिज़ाई ने दरिया पार किया। کہاں تو نکلے شہادت کے لیے. یہ 9 دن کی لڑائی ہے عین الورد کے مقام پر. تاریخ میں اس کا نام ہی ہے جنگ عین الورد. جتنی بھی بڑی تاریخیں ہیں کسی نے بھی لکھی ہو, شیعوں نے لکھی ہو, سنیوں نے لکھی ہو, نام لے کے خامہ خامہ آپ کا وقت لینے کا وہ ضائع کرنے کا فائدہ نہیں کوئی. تو اس میں جنگ 65 ہجری کے واقعات میں جنگ عین الورد کے نام سے یہ واقعہ موجود ہے. کبھی موقع ملے پڑھ لیجئے گا. میں تو بڑا مختصر, اس میں تو بڑی تفصیل سے لکھا ہوگا. 9 دن یہ لڑائی چلی. یہ کتنے 4500. پہلے دن جو لڑائی ہوئی تو یہاں تک ہے کہ ابن زیاد کے 5 سے 25 ہزار قتل کر دیے انہیں, مگر 1000 ان کے بھی شہید ہو گئے, 700-800. تو اس کے 3 لاکھ میں سے 25 ہزار کم ہوئے تو باقی بچے 2.5 لاکھ. یہاں 4500 میں سے 700-800 گئے تو باقی کتنے بچے ہیں؟ دوسرے دن, تیسرے دن, چوتھے دن گاجر مولی کی طرح کاٹ دیا, 1 لاکھ کے قریب مار دیے, جہنم رسید کیے. مگر 9ویں دن یہ کتنے بچے؟ 72 یا 73, اور وہ بھی زخموں سے چور. دن بھر لڑائی ہوتی تھی اس زمانے میں, رات کو لڑائی, شام ہوئی تو غروہ, لڑائی ختم. اب جب یہ 72 بچے تو کیونکہ پہلے بتا چکے تھے سلیمان کہ اگر میں شہید ہو جاؤں, مکہ کوفے میں اعلان کیا تھا, تو میرے بعد علم سنبھالے گا مسیب. مسیب شہید ہو جائے تو علم سنبھالے گا عبداللہ ابن سعید. عبداللہ ابن سعید شہید ہو جائے تو علم سنبھالے گا عبداللہ ابن وال تمیمی. عبداللہ ابن وال تمیمی شہید ہو جائے تو علم سنبھالے گا رفاعہ ابن شداد. اور رفاعہ بھی اگر شہید ہو جائے تو علم سنبھالے گا عوف ابن یحییٰ. وہ بھی شہید ہو جائے تو علم سنبھالے گا صفوان ابن سعید. اتنی لمبی فہرست. کئی علمدار شہید ہو چکے تھے جن کو بعد میں بننا تھا, پہلے شہید ہو گئے. اب ان 72-73 میں سے کچھ نے مشورہ دیا کہ سلیمان اب ہم بہت کم بچے, کیا ایسا نہیں ہو سکتا کہ چلیں پھر لشکر جمع کر کے آئیں؟ سلیمان نے کہا میں نہیں جانے والا, میں جس مقصد کے لیے نکلا ہوں مجھے مرنا ہے, مجھے شہید ہونا ہے. اب سنیے آپ کہ سلیمان کے اس فعل پہ کیسے اہل بیت کی رضامندی کے دست. اس زخموں سے چور حالت میں نیند تو کیا آنی تھی, عالم غشی میں جو بھی تھا, بہرحال نیند کہہ لیجیے آپ, سوئے. خواب دیکھا سلیمان نے, خواب میں دیکھا ایک مخدر ہے عصمت و طہارت کو, سرتاپا حجاب, مکمل حجاب, اور چہرے پہ سبز نورانی نقاب. گھبرا گیا سر, اللہ صلی اللہ علیہ وسلم, گھبرا گیا. آپ احباب کی توجہ ہے نا میری طرف, انشاءاللہ. تو وہ گھبرا گیا سلیمان خواب میں. تو بی بی کہتی ہے سلیمان گھبرا مت, میں تیرے رسول کی زوجہ خدیجہ ہوں, خدیجہ الکبریٰ. صلوات بھیجیے محمد آل محمد پر. اور اے سلیمان یہ جو میری پشت پہ تجھے نور نظر آ رہا ہے با حجاب, یہ تیرے رسول کی بیٹی فاطمہ ہے. اے سلیمان, صلوات بھیجیے محمد آل محمد پر. اے سلیمان تجھے بشارت ہو, اے سلیمان تجھے بشارت ہو, تو نے ہم آل رسول کو خوش کر دیا, تجھ سے اللہ راضی ہے, اللہ کا رسول راضی ہے, ہم اہل بیت راضی ہیں تجھ سے. ایک کوزہ دیا پانی کا, یہ اپنے زخموں پہ ڈال لینا سلیمان, اور انشاءاللہ اے سلیمان تو زوال کے وقت کل ملحق ہو جائے گا, بہشت کے دروازے تجھ پر کھل جائیں گے, ہم اہل بیت سے ملحق ہو جائے گا سلیمان. سلیمان چیخ مار کے اٹھ بیٹھا, اور جب اٹھا تو سارے ساتھی اٹھے. اب رو رہا ہے, منہ پیٹ رہا ہے کہ میں نے خواب دیکھا, دیکھا سرہانے کوزہ رکھا ہوا ہے پانی کا. اپنی شہادت کا اب تو یقین ہو گیا اسے, اپنے زخموں پہ سب نے ذرا ذرا سا چھڑکا, ان کے زخم سب کے مندمل ہو گئے. اور جناب سلیمان نے دیکھا کہ وہ کوزہ غائب ہو گیا. اب دوسرے دن یہ 72 کیسے لڑیں گے؟ اب یہ جن کو بشارت مل چکی ہو, جن کو یہ معلوم ہو چکا ہو کہ اللہ راضی ہو چکا, رسول راضی ہو چکا, اور شہزادی کونین, ملک کونین, ملک عرب, یہ سب ہم سے راضی ہو چکا, وہ کیسے لڑیں گے؟ زوال کے وقت جو اس کو بشارت دی تھی, اسی زوال کے وقت پورا تیروں کا ایک میج کہتے جھنڈ آیا ہے, سینکڑوں اگر مبالغہ ہے تو درجنوں تیر ایک ساتھ پیوست ہو گئے سلیمان کے جسم میں, اور سلیمان تکبیر بلند کر کے گر پڑا. اب جب اس شام کو جنگ ختم ہوئی تو صرف 9 افراد باقی بچے تھے رفاعہ سمیت, اور زخموں سے چور تھے. ان میں سے عبداللہ ابن وال تمیمی جو زخموں سے خود بھی چور ہے، کہتا ہے سلیمان خدا جانتا ہے کہ کسی خوف کی وجہ سے نہیں، لیکن دیکھ اب ہم نو بچے ہیں، اگر ہم بھی صبح قتل کر دیے گئے تو سلیمان کا یہ جو قیام ہے نا، یہ سب دنیا کی نگاہوں سے پوشیدہ رہ جائے گا، سلیمان کی جنگ چھپی رہ جائے گی۔ میرا مشورہ یہ ہے کہ ہم اس رات کی تاریکی سے فائدہ اٹھا کے منتشر ہو جائیں، لڑنا تو ہے ہمیں، منتشر ہو جائیں، ورنہ ہمارا یہ قیام، سلیمان کی یہ جنگ، سلیمان کی جدوجہد پوشیدہ رہے گی۔ تھوڑی سی شدومت کے بعد رفعہ استخارہ کرتے ہیں، یعنی آیات الہی سے فال نکالتے ہیں، تو یہ مشورہ قابل قبول ہوتا ہے۔ تو رات کی تاریکی میں فیصلہ یہ ہوتا ہے کہ الگ الگ جانا، تاکہ گرفتار ہو تو ایک ہو سب نہ ہو، دو ہو تو باقی بچے، کوئی نہ کوئی ایک بچے جو اس جنگ کا حال لے کر جائے، جو جنگ کی گئی۔ مختلف سمتوں میں یہ نو کے نو افراد بکھر گئے، بعد میں مختار کے ساتھ شامل ہوئے، شہید ہوئے، جو ان میں باقی رہ گئے تھے یہ سب مختلف سمتوں میں چلے گئے۔ دوسرے دن حذیفہ یمانی کے بیٹے، حذیفہ یمانی صحابی رسول، جناب سعد ابن حذیفہ یمانی، مدد لے کے پہنچے ان کے لیے، مگر جنگ ختم ہو چکی تھی، وہ پہنچے لشکر لے کے، مگر ابن زیاد بھی جا چکا تھا، یہاں جنگ ختم ہو چکی تھی۔ تو جناب حذیفہ یمانی کے بیٹے نے علامتیں دیکھ دیکھ کے ان شہدا کی لاشوں کو وہاں پہ دفن کیا۔ یہ جناب سلیمان کا قیام یہاں پر تمام ہوا۔ اب جناب امیر مختار پاس اجازت ہے، اجازت لے کر آپ پہنچے کوفے اور لوگوں کو دعوت دینا شروع کیا۔ اچھا لوگ پہلے ہی آمادہ تھے، مگر ابراہیم بن مالک اشتر کے بغیر لشکر پورا ہوتا نہیں ہے۔ ابراہیم کو پیغام بھیجا، ابراہیم نے قاصد کی خاطر مدارات کی اور کہا کہ میں سوچ کر جواب دوں گا۔ تین دن انتظار کیا مختار نے، تین دن کے بعد خود پہنچ گئے گھر پہ، کہا دیکھ میں خود آیا ہوں تیرے پاس چل کر، کسی کے پاس میں نہیں گیا، اس لیے آیا ہوں کہ تو مالک اشتر کا بیٹا ہے، جس کو میرا مولا علی اپنا بازو کہتا تھا۔ ابراہیم ہم پر لازم ہے خون حسین کا انتقام لینا۔ ابراہیم کہتا ہے میں جانتا ہوں مجھ پر بھی لازم، لیکن جب تک میرے امام کی رضا مندی نہیں ہوگی، اجازت نہیں ہوگی، میں قیام نہیں کروں گا، کم ہے لے کر آیا ہوں، تو جانتا ہے کہ اس زمانے میں معصوم اپنی تحریر نہیں دے سکتا، محمد حنفیہ سے میں خط لے کر آیا ہوں۔ کہا دکھا، خط دکھایا۔ کہتے ہیں ابراہیم کے یہ محمد حنفیہ کی تحریر کا انداز نہیں ہے، اپنی دیکھیں نا، یہ حق ہے انسان کا، یہ انسان کا حق ہے کہ اپنی پوری تسلی کر کے میدان عمل میں جائے، شک کی حالت میں جائے گا میدان چھوڑ کے بھاگ جائے گا، بھاگ جاتا ہے کہ ارے میں مارا نہ جاؤں، پکڑا نہ جاؤں، یقین کے عالم میں کام کرے نا، اچھی بات ہے نا، تحقیق کر رہا ہے، کوئی غلط کام نہیں کر رہا۔ میں نے کہا نا کہ اپنی اپنی جگہ یہ سب ٹھیک ہیں، کیوں انسانی فکر کہیں بھی گھر میں ایک جیسی بھی نہیں ہوتی نا، تو ہے وہ بھی صحیح، وہ اپنے حساب سے صحیح سوچ رہا ہے، وہ اپنے حساب سے صحیح سوچ رہا ہے، وہ اپنے تینوں کا ہدف ہے کہ مقصد ہے کہ جیسے سلمان فارسی، جیسے بوزر غفاری، جیسے مقداد ابن اسود کندی ہے نا، الگ الگ مزاج، الگ سوچ کا انداز، الگ، لیکن یہ سب اہل بیت کی آنکھوں کے تارے ہیں کہ نہیں ہیں، یہ بتا دیجئے مجھے، ہیں کہ نہیں ہیں؟ صلوات بھیجیے محمد آل محمد پر۔ سوچ کا انداز، مگر ہدف اور مقصد سب کا یہ ہے کہ اماموں کی نصرت کی جائے، اہل بیت کی نصرت کی جائے، اسی کو کہتے ہیں وہ اجتہادی فکر۔ معصوم معصوم ہے، صرف معصوم کو حق حاصل ہے کہ جو کہہ دے گا حرف آخر، معصوم کے علاوہ تو سب معصوم نہیں نا۔ بھائی ہم پانچ آدمی اکٹھے ہوتے ہیں، پانچوں کا نیک مقصد ہے، لیکن میں چاہتا ہوں پہلے اسکول کھولو، آپ کہتے نہیں پہلے مدرسہ کھولو، تیسرا کہتا ہے کہ نہیں پہلے دکان کھولو، معاشیات قوم کی ٹھیک کرو۔ پانچوں آدمی فکر تو سب کی اچھی ہے نا بیچاروں کی، وہ کہتا ہے یہ کرو، لیکن ہوتا کیا ہے، یہ پانچوں آدمی صحیح ہیں، اگر یہ کام کریں گے صحیح تو آخر میں نتیجہ اسکول کھولنے کا بھی ہمیں فائدہ، قوم کو کالج کھولنے کا بھی قوم کو فائدہ، معاشی مسائل حل کرنے کا بھی قوم کو فائدہ، ویلفیئر کا کام، یتیم خانہ بنانے کا بھی قوم کو فائدہ، کیونکہ بہرحال یہ کام سب کرنے کے ہیں کہ نہیں ہیں۔ پر جیسے آپ کے معاشرے میں تقسیم کار ہوتی ہے کہ نہیں ہوتی، سب مل کے ایک ہی کام تھوڑی کر رہے ہوتے، ایسا تو نہیں ہو رہا ہوتا۔ تو بس یہ سمجھ لیجیے کہ اس کو آسانی سے میں نے یوں سمجھا دیا آپ کو ان کے اختلاف کو۔ پھر ابراہیم نے جب یہ کہا تو اب مختار کہتے ہیں کہ دیکھ زمانے کو سمجھ، اگر یہ خط پکڑا جائے گا، سب جانتے ہیں محمد حنفیہ کا انداز کیا ہے خط لکھنے کا، تو انکار کی گنجائش نہیں ہے۔ ابھی اگر یہ خط پکڑ لیا جاتا تو کہہ سکتے ہیں کہ محمد حنفیہ کا خط ہی نہیں تھا، اس لیے محمد حنفیہ نے ہماری جانوں کے، قاصد کی جانوں کی حفاظت کے لیے اس انداز میں لکھا۔ अब इब्राहिम अपनी जगह से खड़े हुए। खड़े होने के बाद कल्ला मुख्तार अपना हाथ बढ़ा, मुख्तार ने हाथ बढ़ाया, हाथ पे हाथ रखा, थाम लिया, बयत करता हूं तेरी मौत तक, कातिला ने हुसैन को अंजाम तक पहुंचाने तक, अंजाम को पहुंचा कैफर किरदार तक पहुंचाने तक तेरे बैत करता हूं। अपनी कुर्सी पे बिछा दिया, कहा यहां बैठ, अब मैं तेरे लिए काम करूंगा, मैंने तेरी बैत की। मुख्तार खुशी खुशी घर गए। दूसरे दिन एक और खबर मिल गई, ये खबर मिली कि 50 अफराद को भेजा है इब्राहिम बिन मालिक अशर ने मदीने, तस्दीक करके आओ कि इमाम की इजाज़त है या नहीं। अब घबरा गया मुख्तार कि ये अगर ये इमाम ने इनसे नहीं मिले, या इमाम या ये मोहम्मद हनीफ़ से नहीं मिले तो नतीजा क्या निकलेगा। 3 दिन 4 दिन, ज़ाहिर है वो सफ़र उस ज़माने के सफ़र को ऐसा तो नहीं कि आप गए फ्लाइट से दूसरी फ्लाइट से, इस तरह तो नहीं होता था ना, वक्त लगा 5 दिन 6 दिन 7 दिन 8 दिन, ये सारा वक्त लगा। अब बेचैन है, फिर मालूम हुआ कि वो 50 आदमी वापस आ गए जो तस्दीक के लिए गए थे। इसने अपने एक आदमी से खबर मंगवाई, उसने आगे पूछा कि भाई क्या खबर लाए, वो 50 आदमी क्या खबर लाए, क्या खबर क्या लाए, वो कूफे की गली गली में फैल गए तेरे लिए बयत ले रहे हैं, वो कूफे की गली गली में फैल गए तेरे लिए लश्कर तैयार कर रहे हैं। अब ये नंगे पैर दौड़ा है मुख्तार इब्राहिम के घर और इब्राहिम के गले से लगाया, बस मुझे तेरी मदद दरकार थी इब्राहिम और कुछ नहीं चाहिए, अब मैं रूए जमीन पर एक कातिल हुसैन को भी जिंदा नहीं छोड़ूंगा, बस मैंने आज यहां तक रखा, कल आगे, क्योंकि पहले दिन से कुछ लोग बड़े बेचैन थे कि मुख्तार का क्याम कब होगा कब होगा। भाई मुख्तार के क्याम के लिए भी तो थोड़ा मुकदमा बनेगा ना, एकदम से आंखें बंद करके जंग में थोड़ी कूद जाते हैं। लिहाजा हमेशा याद रखिए कि ये है वो नेटवर्क, कितनी मेहनत करनी पड़ी, कितनी जिंदानी, कितना कैद काटनी पड़ी, कितना सब्र करना पड़ा मुख्तार को इस दिन के लिए कि कब मुझे मौका मिलेगा। लेकिन उसे ये यकीन है कि इंतकाम तो मुझे लेना है क्योंकि मेरे मौला ने कहा है। लिहाजा मनसूबाबंदी प्लानिंग जहां पर ना हो वहां सारे मामले उल्टे होते हैं, और जहां मनसूबाबंदी हो प्लानिंग हो वहां सब कुछ ठीक होता है, चाहे छोटी कौम हो वो भी सुरखरू रहती है। जहां मनसूबाबंदी ना हो तो बेशक करोड़ों की तादाद में हो, तमाम क्या बने आपकी जहमतों को, यहां वक्त मुकर्रर से आगे नहीं जाऊंगा, इत्मीनान रखें भाई यहां तक, इसके बाद आगे कल इंशाल्लाह बातचीत शुरू करेंगे। किस तरह लश्कर तरतीब दिया, कैसे जंग शुरू हुई, किस तरह कातिलों को पकड़ा गया, कैसे खींचा गया, कैसे लाया गया, और बीच बीच में क्या क्या साजिशें हुई, वो सारे इंशाल्लाह जिंदगी रही कल आपकी खिदमत में रहेंगे। अब यहीं तक हमने अर्ज़ किया आपकी खिदमत में कि मसाइब को भी हम एक तसलसल लेकर चलने की कोशिश कर रहे हैं। अब जब ये काफिला जा रहा है और कूफे से अब निकला है हलब से होता हुआ, देखिए याद रखिएगा कि रास्ता बड़ा लिया गया है। क्यों बड़ा रास्ता लिया गया है? बचने के लिए। कई शहरों में बगावत शुरू हो गई, जाहिर है कि वो लोगों में बेचैनी है तो डर है कि कई जगह पर हमले भी हुए इन पर, लिहाजा ऐसा रास्ता छुप छुपा के बड़ा लंबा, यहाँ तक है कि वो बसरे से होते हुए पूरा नीम दायरे की शक्ल में हो जाए, सीधा जाने के नीम दायरे की शक्ल में। अगर आप वो असीरों के काफिले की रवानगी का रास्ता देखेंगे तो आपकी समझ में आ जाएगा, वो नक्शे दस्तियाब होते हैं कभी ना कभी कहीं ना कहीं। काफिला जा रहा है, मैंने पढ़ा है, मैं गया नहीं हूँ उन जगहों पे, कि रास्ते में शाम और उर्दन की सरहद पर कि रास्ते में मुख्तलिफ मकामात पर कब्रें हैं कुछ, और लोगों ने उन कब्रों पे कुब्बे बना दिए हैं। अब इस वक्त हैं कि नहीं है ये मलूनों के दौर में, क्या हुआ क्या नहीं हुआ ये तो मैं नहीं जानता, मैं तो आपसे बात कर रहा हूँ जो मैंने पढ़ा है, यानी पहले की बात, आज से जो जिन किताबों में पहले के दर्ज है, कब्रें हैं जिन पर कोई नाम नहीं है, बस उन पर इतना लिखा है कि जब असीरों का काफिला यहाँ से गुजर रहा था तो कोई बच्चा या बीबी गिर जाती थी सहरा में तो ये मलून काफिले को रोकते नहीं थे, दौड़ाते थे, और वो सहरा में तड़प तड़प कर जान दे देता था, बाद में जब कोई गुजरता था उन्हें दफना देता था या बस्ती के लोग आके दफना देते थे। ऐसी कब्रें हैं, ये तयशुदा बात है, ये तो मुसद्दिका है, तादाद मुझे नहीं मालूम, क्योंकि ये तादाद की रिवायत 64 तक की मिलती है, इसलिए मैंने कहा कि तादाद की रिवायत 64 तक की, लेकिन ये चीज तय है कि कुछ गिरकर शहीद हुए कुछ बीबियां कुछ बच्चे रास्ते में गिर गए और शहीद हो गए। उसका सबूत क्या है? इसका सबूत वो वाकया है कि जब सकीना काफिले से बिछड़ी है। ये हुसैन के सीने पर सोने वाली सकीना जानते हैं ना, मैंने शायद इन्हीं किसी मजलिसों में अर्ज किया था ना आपसे कि बच्चे कैसे बैठे हैं बेपालनों के ऊँटों पर, बेकुजावा ऊँटों पर बच्चे कैसे बैठे हैं। सकीना को बांधा गया था, बस रास्ते में किसी मकाम पर ये रस्सी ढीली हुई, ये बच्ची गिर गई, काफिला नहीं रोका गया। मैंने अर्ज किया ना काफिला थोड़ी रोकते थे, ये तो हुसैन है जिसने काफिला रुकवाया है, काफिला रोका नहीं गया। हुसैन ने इंतजाम किया, जिस हाथ में वो नैजा है, जिस शकी के हाथ में, उसके हाथ से नैजा छुटा, जमीन में गड़ गया। कितने ही जतन किए गए मगर सरे हुसैन आगे नहीं बढ़ता। बस ताजियाना लेकर मलून आगे बढ़े और सैयद सज्जाद की पुष्ट पूछो अपने बाबा से आगे क्यों नहीं। मक्तल की रिवायतें वही आपके सामने नकल कर रहा हूँ। पसीदे सज्जाद ने जंजीरों का लंगर समेटा, आगे बढ़े, बाबा के सर के पास आकर कहते हैं, बाबा करबला से यहाँ तक मेरी पुश्त अब इस काबिल नहीं। ताजियाने खाते खाते कोड़े खाते खाते बाबा आगे क्यों नहीं बढ़ते, आगे क्यों नहीं बढ़ते। बस मेरा यकीन है कि इस आलम में भी जाहिर है कि नो के नैजा पे तिलावत करने वाला सर है ना। हुसैन की आंखों से अश्क जारी हो गए हों तो कोई ताज्जुब की बात नहीं है। सरे हुसैन गोया हुआ, मेरे लाल सीधे सज्जाद मैं जानता हूं, मैं देख रहा हूं, लेकिन मैं क्या करूं, मेरे सीने पर सोने वाली सकीना काफिले से बिछड़ गई। जब तक सकीना ना आ जाए काफिला आगे नहीं बढ़ सकता, क्यों? हुसैन जानते हैं कि सकीना की मंजिल ये सहरा नहीं, शाम का जिंदान है। काफिला रोक दिया गया, नाके बिठा दिए गए, बीबियां नाकों से उतरी, हाथ खोल दिए गए, मुखालिफ समत में ज़ैनब उम्मे कुलसूम सब बीबियां आवाजें देती जा रही हैं, जनाब उम्मे रबाब सब सकीना सकीना। कुछ दूर गई थी सानिया जहरा ने देखा कि कोई बीबी बैठी है इससे आप, उसकी आगोश में सकीना है जो मुसलसल गिरिया कर रही है, कभी बाबा को याद करती है, कभी फुप्पी को याद करती है, कभी अम्मा को याद करती है, और वो मौजमा जो सर से पैर तक सियाह लिबास में सियाह चादर में चेहरे पर सियाह नकाब है, इस बच्ची को दिलासे दे रही है कि मेरी बच्ची ना रो, बस अभी तेरे वारिस आते हैं, अभी तेरी फुप्पियां माएँ बहनें आएंगी तुझे ले जाएंगी। ज़ैनब ने रफ्तार तेज की, करीब पहुंची, आवाज दी सकीना को, सकीना ने उस बीबी की आगोश छोड़ी, दौड़ कर लिपट गई अपनी फुफिया पर। पहले ज़ैनब ने दिलासा दिया अपनी बच्ची को, पहले सकीना को ढारस दी, तसल्ली दी, उम्मे कुलसूम के हवाले किया, फिर इस बीबी का तरफ बीबी का रुख करके कहती है, सानिया ज़हरा आपने बड़ा एहसान किया, हम किस जबान से आपका शुक्रिया अदा करें, इस जमाने में अजियतें देने वाले तो हैं मगर कोई यतीमा के सर पे हाथ रखने वाला ना था, आपने इस यतीम बच्ची को अपनी आगोश में पनाह दी, हम कैसे आपका शुक्रिया अदा करें। बस इतना सुनना था, उस बीबी ने चेहरे से नकाब हटा कर कहा, ज़ैनब किसका शुक्रिया अदा कर रही है, मैं कोई और नहीं तेरी माँ ज़हरा हूं। अज़ादारो बेटियां हर एक से अपना दुख छुपाती हैं, और ज़ैनब ने पूरे करबला से कूफा कूफे से शाम कहीं किसी से कोई गिला शिकवा नहीं किया, लेकिन जब माँ की आगोश मिली, माँ की गोद में सर रखा, बिलख बिलख कर रो रही। एक बार शाम गरीबा में बाबा आए थे, बाबा के सीने में सर रख के रोई थी कि कुछ देर पहले आ जाते, अब माँ की आगोश में सर रख के बच्चों की तरह रो रही, अम्मा अम्मा बहुत देर कर दी। एक एक की शहादत का वाकया सुना रही और माँ तसल्ली देती जा रही है, माँ तसल्ली दे रही है अपनी बेटी ज़ैनब को, अम्मा मेरे अब्बास के साथ ये हुआ, अली अकबर के साथ ये हुआ, औना मोहम्मद के साथ ये हुआ, कासिम के साथ ये हुआ। अम्मा जिस जैन जिस हुसैन को तूने चक्कियां पीस पीस कर पाला था, तीन शब रोज का प्यासा, उस पुष्ट गर्दन से उसका गला काट दिया गया। रिवायत यहां पहुंच कर रुक जाती है, मगर मेरा दिल कहता है कि माँ ने जवाब दिया होगा। जैनब किसे बताती है, जैनब किसे बताती है, तूने मदीना छोड़ा था, माँ ने मजार छोड़ दिया था। जैनब जहां जहां तू जा रही थी, पीछे पीछे तेरी दुखियारी माँ आ रही थी। जैनब भूल गई शबे आशूर, जिस बीबी के रोने की आवाज तू सुनती थी वो कोई और नहीं, मैं तेरी माँ जहरा थी। जैनब अरे किसे बता रही है, जब मेरे लाल हुसैन का सर कलम किया जा रहा था, अरे कहीं और सर नहीं था, मेरी आगोश में था मेरे हुसैन का। ايام منقلب ينقلبون